नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 116 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म विक्रम सम्वत 1966 सालमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। 10 वर्षको उमेरमा कविता लेखन शुरू गर्नुभएका महाकवि देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरू प्रकाशित छन्। देवकोटाका चर्चित कृतिहरूमा भिखारी कविता संग्रह, मुनामदन, खण्डकाव्य, शाकुन्तल महाकाव्य लगायतका कृतिहरू रहेका छन्। आजको अन्तरसंवादमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती र नेपाली भाषा साहित्यको सन्दर्भमा केन्द्रित भएर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेतीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। नेपाली साहित्यका अनुपम स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आजको दिनमा हामीले कसरी स्मरण गर्ने र उहाँले साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चालाई यहाँले कसरी हेर्नु भएको छ? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद। सर्वप्रथम त आज महाकवि देवकोटाको 116 जन्म जयन्तीको उपलक्ष्यमा यो संवाद यहाँले आयोजना गर्नुभएको छ। यही अवसर पारेर म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र व्यक्त गर्दछु पनि। र जहाँसम्म देवकोटाजीलाई नेपालीहरूले कसरी सम्झने अथवा मैले कसरी सम्झने, अरू पाठकले कसरी सम्झने भन्ने कुरा छ, त्यसका विभिन्न आयामहरू छन्। देवकोटा नेपाली साहित्यमा अत्याधिक चर्चा भएका र सबैभन्दा उच्च व्यक्तित्व भएका विराट साहित्यिक प्रतिभा हुन्। उहाँले प्राय नेपाली साहित्यका सबै विधामा कलम चलाउनु भएको छ र सबै विधामा कृतिहरू पनि रचना गरेर नेपाली साहित्य वाङ्मयको भण्डारलाई ज्यादै धनी बनाउनु भएको छ र त्यस आधारमा पनि उहाँ हामीहरूका निमित्त धेरै स्मरणीय हुनुहुन्छ। र विशेष गरी उहाँलाई सम्झिनु पर्दा उहाँका तीन प्रकारको व्यक्तित्वलाई म चाहिँ हामी सबैले मध्यनजर राखेर हेर्नुपर्छ जस्तो लाग्छ। एउटा त सर्वप्रथम उहाँ जाने स्रष्टा, नेपाली साहित्यका विराट स्रष्टा उहाँ हुनुहुन्छ मैले भने पनि, र सायद यो तथ्य पनि हो कि नेपाली साहित्यका स्रष्टाहरूमध्ये अत्याधिक देश र विदेशमा चर्चा गरिएका, अत्याधिक लेखिएका र अत्याधिक कृतिहरू प्रकाशन गर्ने स्रष्टामा देवकोटाजी नै हुनुहुन्छ। उहाँले कृतिहरू प्राय स्वस्फूर्त रूपमा आफ्नो प्रतिभा प्रस्फुटनका क्रममा, प्रतिभाको अभिव्यक्ति गर्ने क्रममा लेखेका छन् भने कतिपय कृतिहरू नेपाली साहित्यलाई स्थापित गर्नका निमित्त, पठन पाठनको लागि स्थापित के अरे पाठ्यक सामग्री हुने किसिमले हामी हाम्रो नेपाली जगतमा रहेको न्यूनतालाई पूरा गर्ने किसिमले पनि उहाँले धेरै कृतिहरू सृजना गर्नुभएको छ। र उहाँका कृति को बारेमा प्राय अत्याधिक चर्चा भइरहने हुनाले मैले यहाँ चाहिँ ज्यादा त्यतातिर जान चाहन्न। विशेष गरी उहाँको पहिलो महत्वपूर्ण कृति जो काल गइरह्यो, मुनामदन 1982 प्रकाशित भएको मुनामदन, मुनामदनबाट भन्दा अगाडि उहाँको पहिलो कृतिको रूपमा, पहिलो साहित्यिक कृतिको रूपमा के अरे रचनाको रूपमा वसन्त सोलसी भन्दा 1985 सालमा उहाँको कविता सृजना भएपछि अनि मुनामदन प्रकाशित भयो। त्यसपछि शारदा पत्रिकाको प्रकाशनसँगै उहाँको आधुनिक साहित्य लेखन सुरु भयो र प्रकाश कृतिहरू प्रकाशनमा आए। यस प्रकार उहाँका विविध विधामा भने ती उहाँका कृतिहरू प्रकाशित छन्। प्रमुख विधा उहाँको कविता नै हो। कवितामा फुटकर कविता, खण्डकाव्य, महाकाव्य अनि त नेपालको वाङ्मयको भण्डारलाई समृद्ध बनाउने महत्वपूर्ण कृतिहरू उहाँले दिनुभएको छ। त्यो अघि यहाँले चर्चा केही महत्वपूर्ण कृतिको नाम पनि लिनुभयो र त्यस बाहेक उहाँले निबन्ध र विधामा नेपाली साहित्यलाई ललित निबन्धहरू र विचार प्रधान निबन्धहरू र निबन्धमा के अरे चिन्तन निजात्मक परिवेशमा चिन्तन बोकेका निबन्धहरू उहाँले रचना गर्नुभयो। त्यसको संग्रह 2002 सालमा लक्ष्मी निबन्ध संग्रहको रूपमा आयो र पछाडि गएर ती केही निबन्धलाई दार्जिलिङको रूप लिएर भनेर 1939 सालमा प्रकाशन गरियो। उहाँको कविता र निबन्ध क्षेत्रको क्षेत्रमा लेखेका रचना नै उहाँलाई एकदमै विशिष्ट बनाउने प्राय रचनाहरू छन्। त्यसो त उहाँले विचार प्रधान प्रबन्धहरूको पनि अङ्ग्रेजी प्रबन्धहरूको अनुवाद गरेर प्रकाशन गर्नुभएको छ। उहाँले आख्यान विधामा पनि कलम चलाउनुभयो त्यो र नाटक विधामा पनि उहाँले कलम चलाउनुभयो तर त्यो त्यति अरू विधाको तुलनामा त्यति महत्वपूर्ण त्यति स्थापित जस्तो देखिएनन्। तापनि तिनीहरूको उच्च साहित्यिक मूल्याङ्कन छ। लक्ष्मी कथा संग्रह भनेर उहाँका कथाहरूको प्रकाशन पछि भएको छ। चम्पा भन्ने उपन्यास छ त यी आख्यान विधामा उहाँले चलाएको जो कलम चलाउनु भए पनि कविता र निबन्ध विधामा उहाँको र समालोचना विधामा उहाँको जुन प्रकारको शिखर व्यक्तित्व बन्यो त्यो त्यस्तो चाहिँ आख्यान र कथामा त्यति छैन। तापनि ती नेपाली साहित्यका उत्कृष्ट कृतिहरू हुन्। प्राय उहाँले दुईटा विभिन्न बहुभाषी हुनुहुन्थ्यो उहाँ र अङ्ग्रेजी उहाँको धेरै राम्रो थियो र अङ्ग्रेजी एउटा मातृभाषी अङ्ग्रेजीको जस्तै किसिमले उहाँका कलम।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुआयामिक पक्षहरू यहाँले केलाइरहँदा भनिरहँदा उहाँ विलक्षण प्रतिभाका धनी त पक्कै पनि हुनुहुन्थ्यो र 10 वर्षकै उमेरदेखि नै उहाँले साहित्य कविता मार्फत आफ्नो साहित्यिक यात्राको पनि शुरूआत गरेको चर्चा हुने गरेको छ। उहाँका कतिपय कृति भाषानुवाद भएर विश्वभर नै फैलिएका पनि छन्। जस्तो कि मुनामदन खण्डकाव्य नेपालमा मात्र नभएर यसअघि नै यहाँले भनिसक्नु भएको छ विश्व चर्चित पनि रहेको छ। खास गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिमा पाइने मूल विषयहरू के हुन्? यहाँले कृतिका सन्दर्भमा बहुआयामिक व्यक्तित्वको सन्दर्भमा त केलाइ नै सक्नु भएको छ। अब मैले केन्द्रित हुन चाहेको र सुन्न चाहेको प्रश्न के भने उहाँका कृतिमा पाइने मूल विशेषताहरू के हुन्?
विशेष गरी उहाँ म जाँदैछु उहाँका यी कृतिहरू संख्यात्मक रूपमा रहे तापनि ती कृतिको अन्तर्य के हो यिनीहरूको यिनीहरूले स्थापना गर्नेको प्रवृत्तिहरू के हुन् त्यतातिर म अलिकति बोल्न चाहन्छु। मुख्यतः सर्वप्रथम देवकोटाजी आफै अङ्ग्रेजीका विद्वान भएको हुनाले अङ्ग्रेजी साहित्यबाट धेरै प्रभावित थिए र अङ्ग्रेजी साहित्यका साहित्य मार्फत नै उहाँले रोमान्टिसिजम प्रकृतिले परिपूर्ण हाम्रो जो देश छ त्यो देशमा प्रकृति र जीवनको के सम्बन्ध अन्तर्मुखी सम्बन्ध छ र प्रकृतिबाटमा नै जीवनलाई खोज्ने र अर्थनिक क्रममा रहेको अङ्ग्रेजी साहित्यमा स्थापित स्वच्छन्दवादी प्रवृत्तिलाई नेपालमा प्रवेश गराउने देवकोटाजी हुन्। उहाँका प्राय 2007 साल अगाडिका महत्वपूर्ण कृतिको आवाज नै स्वच्छन्दवादी छ। स्वच्छन्दवाद अन्तर्गत जीवनको मूल्य खोज्ने स्वच्छन्दवाद अन्तर्गत प्रकृतिका विभिन्न सुन्दरतामा जीवनका विभिन्न लक्षणहरू अर्थ्याउने र कुनै काम उहाँले गर्नुभएको छ। त्यसबाहेक पछि गएर उहाँको त्यो स्वच्छन्दवादभित्रै मानवको सेवा गर्ने मानवका के अरे मानव जीवनलाई केलाउने क्रममा मानवका होचा अर्गेलाहरूलाई पहिचान गर्ने क्रममा मानव सेवामा त्यही नै सबैभन्दा ठुलो सेवा हो र मान्छे भन्ने अन्तरियका साथ मानवतावादी दृष्टिकोण उहाँले दिनुभयो। उहाँको काव्यको दोस्रो स्वर मानवतावादी सृजना हो। त्यसपछि जब मुलुकमा 1977 सालको क्रान्ति परिवर्तन भएपछि खुला परिदेशमा प्रवेश गर्दै जाँदा नेपालको सामाजिक स्थितिभित्र प्रवेश गर्नुभयो, सामाजिक विकृतिभित्र प्रवेश गर्नुभयो र नेपालको सामाजिक संरचनामा महत्वपूर्ण के अरे स्थान ओगट्ने किसानहरू समस्याग्रस्त छन्, पीडित छन्, शोषित छन् भनेर र ती किसानहरूको गाथा उहाँले लेख्नुभयो। किसान भन्ने त्यसको जो पढ्नुभयो र त्यसपछि लेखेका पनि झन्डै 11 साल आसपासमा लेखेका त्यहाँदेखि यता लेखेका कृतिहरूको मूल आवाज भनेको प्रगतिवाद हो। त्यसैले राम्ररी उहाँको काव्यका स्वरहरूलाई उहाँको साहित्यका विषयवस्तुबाट त भन्किने जो सन्देशलाई हेर्दा हुँदै ती स्वच्छन्दवादी जगमा मानवतावाद र प्रगतिवादको उद्घोषण गर्ने कृतिहरू नै छन् भन्ने मलाई लाग्छ र हुन् पनि। र यस प्रकार म कुरा गर्दैछु उहाँको तीनवटा व्यक्तित्वलाई मैले यहाँ अहिले चर्चा गर्न खोजेँ। सृजनाको स्रष्टाको रूपमा उहाँका व्यक्तित्वलाई मैले यहाँ भने, उहाँका कृतिहरू र ती कृतिहरूले उद्घोष गरेको सन्देशको बारेमा भने, र त्योदेखि बाहेक देवकोटालाई हामीले बुझ्दा उहाँकालाई अर्को नेपाललाई, जब नेपाल धेरै लामो सामन्तकालीन के अरे उत्पीडनबाट र त्यसको सांस्कृतिक छापबाट खुला समाजमा प्रवेश गर्यो, समाजमा प्रवेश गरिसकेपछि र नेपाललाई आधुनिक बनाउनका निम्ति प्राज्ञिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण काम गर्ने मान्छे नेपाल आधुनिक प्रवक्ता भन्ने पनि हुन्छ, नेपाललाई आधुनिक बनाउने स्रष्टा भन्ने पनि हुन्छ, आधुनिकतामा प्रवेश गराउने स्रष्टाको रूपमा उहाँलाई चाहिँ हामीले लिनुपर्छ। स्रष्टा होइन, एउटा अभियन्ताको रूपमा लिनुपर्छ। उहाँले यस क्रममा तिनवटा महत्वपूर्ण काम गर्नुभयो। ती मुलुकलाई रूपान्तरण गर्ने शिक्षा हो, त्यो शिक्षा आधुनिक पाराको हुनुपर्छ र त्यो शिक्षा सर्वसुलभ हुनुपर्छ र त्यो शिक्षामा नेपाली जीवन र नेपाली प्रवृत्ति आउनुपर्छ भन्ने सोचका साथ उहाँले एउटा के अरे नयाँ परिकल्पना गर्नुभयो, जुन परिकल्पना अन्तर्गत उहाँकै परिकल्पनाले त्रिभुवन विश्वविद्यालय, जसले जो नेपाललाई पहिलोपटक आधुनिक शिक्षा दिने र आधुनिकता शिक्षाका आधुनिक तत्त्वहरू बताउने के अरे त्यसमा ट्रेनिङ गर्ने, तालिम गराउने, प्रशिक्षण गराउने संस्था हो, त्यो त्रिभुवन विश्वविद्यालयका को परिकल्पनाकार नै उहाँकै परिकल्पनालाई आधार बनाएर यो आवश्यक छ भनेर तत्कालीन राजाले त्रिभुवन विश्वविद्यालयको स्थापना गरेका हुन् र त्रिभुवन विश्वविद्यालयको परिकल्पनामा उहाँको विशेष गरी परिकल्पना पछि स्थापना भइसकेपछि महत्वपूर्ण उहाँको के अरे उहाँ र उहाँ लगायत धेरै मान्छेहरू धेरै स्रष्टाहरूको के रह्यो भने नेपाली भाषामा नेपाली प्रकारको नेपाली जीवनलाई व्यक्त गर्ने प्रकारको काम लाग्ने प्रकारको शिक्षा हुनुपर्छ भन्ने क्रममा नेपाली भाषा उपर उत्थानका निमित्त उहाँले चाहिँ सुरु गर्नुभयो र त्यति बेला नेपाली भाषामा उच्च शिक्षा दिनका निमित्त हाम्रो सामग्रीहरू नै केही छैनन् भन्ने प्रकारको चुनौती आयो, विशेष गरी पटना विश्वविद्यालयबाट। त्यति बेला त्रिभुवन विश्वविद्यालय भन्दा अगाडि हाम्रा शिक्षण संस्थाहरू के अरे पटना विश्वविद्यालयसँग जोडिन्थे। त्यस चुनौतीलाई ख्याल गरेर नेपाली भाषामा नेपाली साहित्यमा पनि उत्कृष्ट कृतिहरू हरेक विधामा छन् भन्ने कुराको चुनौतीलाई छन् भन्ने कुराको चुनौतीलाई स्पष्ट पार्नका निमित्त उहाँले महाकाव्य सृजना गर्नु, स्तरीय निबन्ध सृजना गर्नुभयो र विभिन्न विधामा कृतिहरू सृजना गर्नुभयो र नेपाली भाषाको नेपाली साहित्यको पठन पाठन त्रिभुवन विश्वविद्यालय मार्फत राम्ररी हुनु थाल्यो। त्यो त्यसैले पहिलो एउटा चाहिँ शैक्षिक र प्राज्ञिक शैक्षिक रूपमा नेपालीलाई आधुनिक संसारमा प्रवेश गराउने परिकल्पनाकार परियोजनाकार देवकोटाजी हुन्। यसलाई यो हामीले जहिले पनि सम्झाउनुपर्छ। उहाँकै उहाँको परिकल्पना अन्तर्गत मुलुक पहिले चलिरहेको छ र नयाँ नयाँ शिक्षाका नयाँ नयाँ परिपाटीहरू चलिरहेका छन्। त्यसको आधार र जग भनेको देवकोटाजी हुन्।
यस विषयमा हामी पछि पनि कुराकानी गर्नेछौ। आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती र नेपाली भाषा साहित्यको सन्दर्भमा केन्द्रित भएर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेतीसँग कुराकानी गरिरहेका छौं। यहाँले भनिरहनु भएको थियो कि नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धारका प्रवर्तक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्छ। यसै गरी यहाँले कुराकानीकै क्रममा भन्नुभयो प्रकृति प्रेम मानवतावादी चरित्र पनि देवकोटामा रहेको थियो र यहाँले शैक्षिक सन्दर्भलाई जोड्दै हुनुहुन्थ्यो। त्यो सँगसँगै मैले यहाँलाई थप के प्रश्न गर्न चाहे भने महाकवि लक्ष्मीप्रसाद देवकोटामा जुन सामाजिक रूपान्तरणको चेत थियो र त्यो कृतिहरूमा पनि त्यो देखिन्थ्यो, जस्तो कि मुदामदन भित्रै रहेको छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने त्यस किसिमका प्रसंगले पनि समाज रूपान्तरणको गहिरो भाव बोकेको पाइन्छ, जसले समाज रूपान्तरणका लागि आजका दिनसम्म पनि महत्वपूर्ण कार्य गर्दै आएको छ। यस्ता सामाजिक रूपान्तरण पूर्वीय र पाश्चात्य दर्शनका संयोजन पनि उहाँका कृतिमा रहेको देखिन्छ। यस हिसाबले समाज रूपान्तरणको दृष्टिकोणबाट हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कसरी चित्रित गर्न सक्छौ त्यो विषयमा छोटकरीमा भनिदिनुहोस् न।
समाजलाई रूपान्तरण गर्ने महत्वपूर्ण चिज चाहिँ भाषा साहित्य संस्कृति हो र त्यसलाई व्यवस्थित किसिमले चाहिँ एउटा समाज रूपान्तरण गर्ने थलो र त्यो थलो मार्फत के अरे त्यसका प्रतिभाहरू सृजना गर्नका निमित्त नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने संस्थाको परिकल्पना उहाँले गर्नुभयो। उहाँकै परिकल्पनाको कारणमा अहिले त्यो प्रज्ञा प्रतिष्ठान त्यति बेला साई नेपाली नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो, त्यो प्रज्ञा प्रतिष्ठान सञ्चालित भइरहेको थियो। त्यो प्रतिष्ठान मार्फत नेपाली भाषा साहित्य संस्कृति कलाको व्यवस्थित के अरे विकास गर्ने प्रवर्धन गर्ने कामको सुरुवात भयो। त्यो कुरालाई पनि हामीले धेरै सम्झिनुपर्छ। यसका अतिरिक्त सांस्कृतिक रूपमा नेपाललाई रूपान्तरण गर्नका निमित्त अनेकौं बौद्धिक लेखहरू राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा उहाँले पनि लेखेर दिनुभयो र त्यसले नेपाली संस्कृतिको गहन परम्परालाई पनि उहाँले त्यसरी दिनुभयो। यस प्रकार शैक्षिक सांस्कृतिक र के अरे प्राज्ञिक क्षेत्रमा नेपाललाई आधुनिक रूपमा रूपान्तरण गर्नका निमित्त जग बसाउने व्यक्ति उहाँ नै हो र यसका अतिरिक्त उहाँको तेस्रो व्यक्तित्व पनि महत्वपूर्ण छ। त्यो व्यक्तित्व के हो भने नेपाल लामो समयसम्म धेरै लामो सांस्कृतिक प्राज्ञिक र दार्शनिक परम्परा बोकेको चाहिँ मुलुक भए पनि त्यसलाई चाहिँ संसारमा प्रचलनमा ल्याउन सकेको थिएन। किन मध्यकालमा र सुरु सुरुमा नेपालका दार्शनिक चिन्तकहरूको प्रभाव विश्वभरि नै पर्यो, तर नेपाल के हो, नेपाललाई आधुनिक त्यसले नेपालले आफ्नो दार्शनिक परम्परा आफ्नो के अरे प्राज्ञिक परम्परा आफ्नो चिन्तनको परम्परालाई अद्यावधि कसरी गर्दैछ भन्ने कुराको परिचय विश्वलाई दिएको थिएन। त्यस आधारमा देवकोटा नै यस्तो पहिलो व्यक्ति हुन् जसले नेपाली राष्ट्रियता नेपाली गरिमा र गौरवको प्रवक्ताको रूपमा भएर उहाँले चाहिँ विश्वमा महत्वपूर्ण सम्भाषणहरू उहाँले दिनुभएको छ। ती सम्भाषणमध्ये अफिसियल राइटर्स ब्युरो भन्ने त्यति बेला अन्तर्राष्ट्रिय यो जगतमा क्षतिप्राप्त चाहिँ अविकसित मुलुकहरूका राज्यहरू साहित्यकारको संस्था थियो, त्यो संस्थाको सम्मेलन दिल्लीमा हुँदाहुँदै पहिलोपटक उहाँले चाहिँ आफै गएर उहाँले चाहिँ नेपालको गरिमाको बारेमा गहिरो सम्भाषण दिनुभयो, जसले विदेशी स्रष्टाहरूको आकर्षण पनि नेपाली चिन्तन परम्परा लेखन परम्परापट्टि गयो। त्यसको अतिरिक्त उहाँको तास्कनमा त्यति बेला रुस अहिलेको के अरे त्यो तास्कनमा त्यति बेलाको रुसको तास्कन भन्ने सहरमा एउटा ठुलो अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलन भएको थियो। त्यो सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले नेपालको गौरव गरिमा र यसको पृष्ठभूमि र यसको चाहिँ बदमदो रूप र यसका सम्भावनाहरूको बारेमा यति विशद चाहिँ व्याख्या गर्नुभयो तास्कन भाषण भनेर जसलाई चिनिन्छ। र त्यो चाहिँ अहिलेसम्म नै नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण सम्भाषण हो। यस प्रकार देवकोटाजीको महत्वपूर्ण विशेषता नेपालको गरिमाका प्रवक्ताको रूपमा विश्वमा विश्वलाई चिनाउने र नेपाललाई स्थापित गर्ने व्यक्तिको रूपमा उहाँको त्यो अर्को व्यक्तित्व छ। यिनै तिनै व्यक्तित्वको सेरोफेरोमा हामीले देवकोटालाई हेर्नुपर्छ र त्यही सेरोफेरोमा उहाँले गरेका कामहरूलाई नयाँ नयाँ सन्दर्भमा व्याख्या मूल्याङ्कन पुनर्मूल्याङ्कन गर्दै स्थापित गर्नुपर्छ भन्ने मलाई लाग्छ।
तीन महिनामा शाकुन्तल महाकाव्य, दश दिनमै सुलोचना महाकाव्य र एकै दिनमा कुञ्जिनी खण्डकाव्य लेख्नुभएका महाकवि देवकोटालाई तुरन्त साहित्य सिर्जना गर्न सक्ने क्षमता भएको व्यक्तित्वको हिसाबबाट पनि अहिले चर्चा गरिन्छ। यस्तै महाकवि देवकोटाले कविता उहाँको जुन कवि को प्रतिभा थियो, उहाँका कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदानको चर्चा पनि आजसम्म पनि हुने गरेको छ। चरम आर्थिक अभाव, पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीचमा पनि उहाँले उच्च स्तरका साहित्य सिर्जना गरेको पाइन्छ। उहाँको जुन किसिमको साहित्य सिर्जना गर्न सक्ने क्षमता थियो त्यसलाई हामीले कसरी चर्चा गर्न सक्छौं? यहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्वको चर्चा परिचर्चा गरिरहँदा उहाँको साहित्य सिर्जनाको सृजनशीलताको जुन क्षमता छ त्यसलाई हामीले आजका दिनमा कसरी स्मरण गर्न सक्छौ, कसरी चर्चा गर्न सक्छौ?
नेपालका स्रष्टाहरूमध्ये सबैभन्दा सृजनशील र सबैभन्दा प्रतिभा सम्पन्न स्रष्टाको रूपमा हामीले महाकवि देवकोटालाई दिनुपर्छ। यहाँले भन्नुभयो नि, उहाँ जति बेला जहाँ पनि परिस्थिति जुन परिस्थितिमा पनि परिस्थिति पारेको उहाँको प्रभावलाई अभिव्यक्त गर्दै साहित्य सृजना गर्ने हुनुहुन्थ्यो। त्यसैले धेरै मान्छेले उहाँलाई आँसु कवि भनेको, जति बेला पनि जुन सुकै सन्दर्भलाई पनि टिपेर त्यसलाई कलात्मक किसिमले अभिव्यक्त गर्ने क्षमता उहाँमा थियो र त्यही क्षमता अन्तर्गत अघि भन्नुभयो शाकुन्तलको कुरा आउनुभयो, त्यो एउटा चुनौतीको उच्चमा लेखिएको हो। नेपालमा उच्च शिक्षा नेपाली भाषामा साहित्यमा गर्नका निमित्त पाठ्य पनि सामग्री नै छैन, महाकाव्य चाहिन्छ, खण्डकाव्य चाहिन्छ भनेर भारतीय विद्वानहरूले भन्दा त्यसको चुनौतीलाई स्वीकार गरेर उहाँले त्यो महाकाव्य लेख्नुभयो, त्यही सुलोचना लेख्नुभयो र एकै दिनमा कृति लेख्नुभयो। यसले के देखिन्छ भने उहाँ एकदमै उहाँको प्रतिभा बडो विराट थियो, उहाँको प्रतिभा सम्हाल्नै नसक्नु थियो, सम्हाल्न नसकेकै कारणले सम्हाल्नका निमित्त सामाजिक परिवेश राजनैतिक परिवेशले एउटा बाटो दिनुपर्छ, त्यो दिन नसकेको हुनाले तथाचुल्लो भयो र उहाँको असामयिक असामयिक समयमा कृति शेष पनि हुनुभयो र त्यो चाहिँ एउटा नेपालको निमित्त बडो दुःखद कुरा हो। र जहाँसम्म राजनीतिको कुरा गर्नुभयो, उहाँ उदार विचार राख्ने व्यक्ति हुनुहुन्थ्यो, प्रायः राजनीतिक चेतनाबाट प्रेरित भएर 2005 सालको आसपासमा उहाँ चाहिँ नेपाललाई खुला समाजमा रूपान्तरण गर्नुपर्छ भनेर त्यति बेलाको नेपाली काङ्ग्रेस पार्टीको आह्वानमा चाहिँ जब आन्दोलनहरू हुन सुरु हुने अवस्था थियो भारतको बनारसमा एउटा प्रवक्ताको रूपमा सांस्कृतिक प्रवक्ताको रूपमा उहाँ जानुभयो, त्यसले धेरै घात प्रतिघात उहाँले बिहोर्नु पर्यो, तापनि उहाँले चाहिँ त्यहाँ बसेर युवाणीको सम्पादन गरेर उहाँले चाहिँ उत्कृष्ट चाहिँ उदारवादी चाहिँ खुला समाजको उहाँले प्रवक्ता भएर गर्नुभयो। पछि आएर उहाँ चाहिँ उहाँको यो ठुलो प्रतिभा छ त्यो प्रतिभालाई राजनीतिले समेट्न सकेन, नसक्दा नसक्दै पनि एकपटक चाहिँ प्रसादकै प्रधानमन्त्री कालमा लाग्छ, उहाँ चाहिँ मन्त्री पनि हो, शिक्षा मन्त्री पनि हो, तर त्यो समय साह्रै छोटो रहे तापनि उहाँको राजनीतिक रूपमा चेतनाले पनि एउटा स्थूल आकार त्यति बेला मन्त्रीको रूपमा प्राप्त गरेको छ। यी सब समग्र कुराहरूका साथसाथै उहाँको सबैभन्दा के भने उहाँको भावुकता, उहाँको संवेदनशीलता, उहाँको पनि त्यो प्रतिभामा भन्ने कल्पनाशीलता आदिले गर्दा उहाँ यथार्थ परिवेशमा उहाँको यो सबै चिजलाई समेटेर लैदिने परिवेश अरूले बनाइदिनु पर्थ्यो, राष्ट्रले बनाउनु पर्थ्यो, विभिन्न संस्थाले बनाउनु पर्थ्यो, त्यो नसकेको कारणले उहाँको त्यो प्रतिभा छताछल्लो रहँदा रहँदै पनि त्यसले एउटा निश्चित आकार त दिएको छ, तर दिँदा दिँदै पनि जति आकार दिनुपर्ने त्यति आकार दिन
हामी कार्यक्रमको अन्त्यतिर नै आइसकेका छौं। यहाँकै पलमा नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटाको काठमाडौँको मैतीदेवी स्थित पुरानो घरलाई भत्काएर पुरानै शैलीमा अहिले संग्रहालय पनि रहेको छ, त्यो कार्य यहाँकै पलमा भएको थियो। उक्त संग्रहालयमा उहाँका के कस्ता कृति वस्तुहरू संग्रहित गरिएको छ यो विषयमा कार्यक्रमको अन्त्यमा बताइदिनुहोस्, हामीसँग थोरै समय रहेको छ।
देवकोटाको मृत्यु उहाँ कृति शेष भइसकेपछि नै देवकोटाको एउटा संग्रहालय बनाउने भन्ने लागि क्षेत्रबाट आवाज उठेको थियो, धेरै लामो समयसम्म त्यो हुन सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा रहेको बेलामा एउटा कार्यक्रममा उहाँले चाहिँ ल त्यो राज्यले त्यो संग्रहालय बनाउँछ, नेपाल एकाडेमी मार्फत त्यो बनोस् भनेर सबै चाँडो मिलाउनु हो। मिलाइसकेपछि हामीले त्यो घरलाई संग्रहालयमा परिणत गर्ने सोच बनायौँ। अहिले संग्रहालय बनाएको देवकोटाको जन्म घर होइन, देवकोटा जन्मेको घर दिल्ली बजारमा छ, हुर्किएको घर दिल्ली बजारमा हो, अंश पाइसकेपछि उहाँले किनेर बनाएको त्यो घर हो, त्यसलाई उहाँले कविकुञ्ज भनेर आफ्नो छोरी एउटा अविवाहिता छोरीको नाममा राखेर अरू आफ्नो सम्पत्ति विभिन्न छोरालाई दिएर राख्नु भएको रहेछ। तर त्यो घर कस्तो अवस्थामा हामीले पायौँ भने यति जीर्ण कि माटाले उसले बनाएको, जाँदा उनी पनि लड्ने प्रकारको भयो। अब त्यसलाई त्यही आकारमा त्यही त्यो झदलको दिने किसिमले अब 50 वर्षसम्म अध्यापन के अरे चल्ने किसिमले बनाउन आवश्यक छ। र हामीले त्यो घरलाई त्यही आकारमा अहिले हामीले चाहिँ सङ्ग्रहालय बनायौँ। सङ्ग्रहालयको पूर्वाधार त हामीले बनायौँ, तर सामग्री खोज्ने बेलामा सकेसम्म केही सामग्री पनि हामीले त्यहाँ गरेका छौँ। देवकोटाका सम्भाषणहरू, देवकोटाले विभिन्न सम्मेलनमा व्यक्त गरेका के अरे कविता वाचन गरेका आवाजहरूको अडियो भिजुअल राखेर त्यहाँ जाँदा देवकोटाजीलाई सुन्न पाउने परिस्थिति बनेको छ।
हुन्छ, हाम्रो कार्यक्रमको समय सकिएको छ।
विभिन्न पोजका के अरे उहाँका स्ट्याचुहरू त्यहाँ छन् र उहाँका किताबहरू छन्, पुस्तकहरू सकेसम्म ल्याउनु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
र धेरै सामग्रीहरू अझै खोज्न बाँकी छ, नयाँ टिमले खोज्ला र त्यसलाई अत्याधिक बनाउनु पर्छ। त्यति नै हो, त्यसका निम्ति हामी सबै लाग्नु पर्छ।
हुन्छ, यहाँलाई धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती र नेपाली भाषा साहित्यको सन्दर्भमा केन्द्रित भएर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेतीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। नमस्कार।